पाकिस्तानी सिनेमाओं में इंडियन फिल्मों की नुमाइश शुरू। शाम के शहर हलब से शहरियों का इनखला जारी। और आपको बताएंगे कि बॉक्सर मोहम्मद अली का नेल्सन मंडेला को लिखा खत कितने में नीलाम हुआ। ये बीबीसी उर्दू सर्विस है, फरहत जावेद से खबरें सुनिए। तकरीबन 3 माह के बायकॉट के बाद पाकिस्तानी सिनेमा घरों में एक बार फिर इंडियन फिल्मों की नुमाइश का सिलसिला शुरू हो गया है। पाकिस्तान के सबसे बड़े सिनेमा नेटवर्क सिनीपैक्स के जनरल मैनेजर मोहसिन यासीन का कहना है कि पाकिस्तान में भारतीय फिल्मों का दोबारा शुरू होना एक खालिस कारोबारी फैसला है और इसे किसी दूसरे तनाजुर में नहीं देखना चाहिए। आज सिनेमा घर फ्रीकी अली फिल्म की नुमाइश कर रहे हैं। इंडियन फिल्मों के दोबारा दिखाए जाने के ऐलान पर फिल्म शायकीन में मिले जुले अमल का इजहार मौजूद है।
जहाँ तक इंडियन फिल्मों का ताल्लुक है तो मैं समझता हूँ कि पाकिस्तान में नहीं चलनी चाहिए। बहैसियत एक पाकिस्तानी के, पेट्रियोटिक पाकिस्तानी के, हमें ये देखना चाहिए कौन हमारा दुश्मन है, कौन हमारा दोस्त है। क्या उनकी मूवीज़ में पाकिस्तान के ख़िलाफ़ बातें नहीं होती? क्या उनके ड्रामेज में पाकिस्तान के ख़िलाफ़ बातें नहीं होती? तो हम कैसे उनको अपना दोस्त समझ लें? मैं तो टोटली अगेंस्ट हूँ कि इंडियन मूवी, इंडियन ड्रामों का बायकॉट किया जाए।
सबसे इम्पॉर्टेंट ये है कि आप लोग ये देखते हैं कि जी अगर फॉर एग्जांपल एक इंग्लिश मूवी है, इफ़ योर चाइल्ड और योर सन और डॉटर इज़ टॉकिंग अबाउट दैट, तो आप लोग बहुत प्राउड फील कर रहे होते हैं कि ये स्टेटस सिंबल बना हुआ है। देयर इज़ नो हार्म इन इंडियन मूवीज, मेरा नहीं ख्याल है कि इससे कोई फर्क पड़ता है।
पाकिस्तान के सूबे खैबर पख्तूनख्वा में रेडियो, टीवी, फिल्म और स्टेज की रानी समझी जाने वाली मशहूर सदारती अवार्ड याफ्ता फोक गुलकारा माशूक सुल्ताना तवील अलालत के बाद 64 बरस की उम्र में इंतकाल कर गई हैं। माशूक सुल्ताना ने रेडियो और पश्तो फिल्मों के लिए लातादाद गाने रिकॉर्ड कराए, वो स्टेज पर परफॉर्म भी करती थीं। माशूक सुल्ताना के बेटे जवार हुसैन ने बीबीसी से बात करते हुए कहा कि उनकी वालिदा कुछ अरसे से हेपेटाइटिस और ज़ियाबतीस के मर्ज में मुब्तला थीं। उधर पाकिस्तान के सूबा बलूचिस्तान के ज़िला पंजगूर में ईरान की जानिब से मुबैना तौर पर फायर किए जाने वाले मार्टर गोले फटने से एक शख्स हलाक और एक ज़ख्मी हो गया। पंजगूर में इंतजामिया के एक सीनियर अहलकार ने बीबीसी को बताया कि ईरान की जानिब से मार्टर गोले फायर किए गए। वाज़ेह रहे कि ईरान से बलूचिस्तान के 5 अज़ला की सरहदें मिलती हैं, जिनमें चागी, पंजगूर, वाशक, कैच और गवादर शामिल हैं। इंसानी हकूक़ की आलमी तंजीम ह्यूमन राइट्स वॉच ने अपनी ताज़ा रिपोर्ट में बताया है कि 2010 से 2015 के दरमियान इंडिया में पुलिस हिरासत में तकरीबन 600 लोगों की मौत वाक़ हुई है। तफसील सुनिए नाज़िश ज़फ़र से।
114 सफहात पर मुश्तमिल ये रिपोर्ट सोमवार को जारी की गई है, जिसमें इंडियन पुलिस की जानिब से ज़ाबितों को नज़रअंदाज करना, टॉर्चर की वजह से हिरासत में अमवात का होना और इसके लिए ज़िम्मेदार अफराद को सज़ा न मिलने का जिक्र है। तंजीम का कहना है कि दौरान हिरासत किसी भी कैदी की मौत के लिए एक भी सिपाही को कोई सज़ा नहीं हुई और ना ही उसे मुजरिम करार दिया गया। इंडिया में पुलिस हिरासत में होने वाली मौत को आमतौर पर बीमारी, फरार होने की कोशिश, खुदकुशी और हादसा का नतीजा करार देती है। ताहम सरकारी अफसरान इन इल्ज़ाम की तर्दीद करते हैं।
मशरकी हलब से बागियों के ज़ेर कब्ज़ा इलाकों से बसों और एम्बुलेंसेस के ज़रिए शहरियों का इनखला जारी है। सुनिए नादिया सुलेमान से।
इत्तला के मुताबिक कम से कम 350 अफराद पर मुश्तमिल काफिलों ने बागियों के महसूर इलाके को छोड़ दिया है और वो मगरिब की जानिब हुकूमती इलाके की जानिब बढ़ रहे हैं। इससे पहले हलब में हुकूमत मुखालिफ बागियों ने शहरियों के इनखला के लिए जाने वाली कई बसों को नजर आतिश कर दिया था, जिसके बाद इनखला का अमल रुक गया था। मशरकी हलब से इनखला का इब्तदाई मुआहदा जुम्मे को ख़त्म कर दिया गया था।
आलमी शोहरत याफ्ता अमरीकी बॉक्सर मोहम्मद अली का जनूबी अफ्रीका के रहनुमा नेल्सन मंडेला के नाम लिखा गया खत नीलामी के दौरान 7,000 पाउंड से ज्यादा में फरोख्त हुआ है। सुनिए हुमैरा कमल से।
मोहम्मद अली के दस्तखत पर मुश्तमिल ये खत नेल्सन मंडेला को 1993 में नस्ली तासुब के मुखालिफ रहनुमा क्रिस हानी की वफात के मौके पर लिखा गया। नीलाम होने वाला ये खत डरबन के एक होटल में लिखा गया और उन दिनों अजीम बॉक्सर मोहम्मद अली उस होटल में क़याम पजीर थे। वाज़ह रहे कि क्रिस हानी अफ्रीकी नेशनल कांग्रेस के अस्करी विंग के इंचार्ज के चीफ ऑफ स्टाफ थे। वो नस्ल प्रस्ती के शदीद मुखालिफ थे और इंतहाई दाएँ बाजू के शिदत पसंदों ने उन्हें हलाक कर दिया था। इस वाक़े के बाद जब वहाँ खाना जंगी की फ़जा पैदा हो रही थी तो मोहम्मद अली जनूबी अफ्रीका आए और उन्होंने हानी की आखिरी रसूमात में शिरकत की।
इसके अलावा मुझसे और मेरे साथियों से ट्विटर पर भी राब्ता कर सकते हैं। मेरा ट्विटर हैंडल है @farhat_javed।
शाह شاید ہم پہ رحم آ جائے، شاید ہمیں چھوڑ دے۔
ایسی قبریں جن کے اوپر کوئی نام ہی نہیں ہے وہ ابھی بھی بن رہی ہیں۔
ہر سال تقریباً 1000 عورتیں نام نہاد غیرت کے لیے قتل۔ کیوں؟
آپ اپنی خواتین کو مارتے ہیں۔
دیکھیے، سنیے اور پڑھیے بی بی سی اردو سروس کی خصوصی سیریز قتل و غیرت، دسمبر 6 سے بی بی سی اردو ٹی وی، ریڈیو سیربین اور bbcurdu.com پر۔
بین الاقوامی انسانی حقوق کی تنظیم ایمنسٹی انٹرنیشنل نے کہا ہے کہ روہنگیا مسلمانوں کے خلاف میانمار فوج کا مبینہ تشدد انسانیت کے خلاف جرائم کے زمرے میں آتا ہے۔ ایمنسٹی انٹرنیشنل کی رپورٹ ایک ایسے وقت پر شائع ہوئی ہے جب علاقائی رہنما دارالحکومت میں پرتشدد کاروائیوں پر بحث کے لیے جمع ہو رہے ہیں۔ سنیے شمائلہ جعفری سے۔
ایمنسٹی انٹرنیشنل نے میانمار کی سیکیورٹی فورسز پر روہنگیا مسلمانوں کے قتل، ریپ، تشدد اور لوٹ مار کے الزامات لگائے ہیں۔ تاہم میانمار کی حکومت نے ان الزامات کی تردید کرتے ہوئے کہا ہے کہ وہ ریاست رکھائن میں دہشت گردوں کے خلاف کارروائی کر رہی ہے۔ رکھائن میں پرتشدد کارروائیوں کے بارے میں اطلاعات اکتوبر میں آنی شروع ہوئیں جب فوج نے عسکریت پسندوں کے خلاف آپریشن کا آغاز کیا۔ نومبر میں اقوام متحدہ نے کہا تھا کہ میانمار کی حکومت روہنگیا کی نسل کشی کر رہی ہے۔ ہیومن رائٹس واچ نے تباہ شدہ دیہاتوں کی سیٹلائٹ تصاویر بھی جاری کیں۔
ادھر اردن کی سیکیورٹی افواج کا کہنا ہے کہ انہوں نے کرک شہر کے تاریخی قلعے سے 4 مسلح افراد کو باہر نکال کر ہلاک کر دیا ہے۔ واضح رہے کہ ان مسلح افراد نے شہر اور اس کے نواح میں حملوں کے دوران ایک کینیڈین سیاح اور 4 پولیس اہلکاروں سمیت 10 افراد کو ہلاک کیا تھا۔ سنیے عابد حسین سے۔
اردن پولیس کے مطابق ان مسلح افراد کے زیر استعمال ایک ٹھکانے سے خودکش بیلٹس اور ہتھیار بھی برآمد کیے گئے ہیں۔ حکام کا کہنا ہے کہ اس واقعے کا آغاز کرک کے قریب ایک گھر پر پولیس اور مسلح افراد کے مابین مقابلے سے شروع ہوا، جس کے بعد مسلح افراد ایک گاڑی میں فرار ہو گئے۔ حملہ آوروں نے سیکیورٹی اہلکاروں پر فائرنگ کی اور اس کے بعد وہ ایک قدیم قلعے میں داخل ہوئے جہاں انہوں نے ایک پولیس اسٹیشن کو نشانہ بنایا۔ ان حملوں میں 27 افراد زخمی بھی ہوئے ہیں۔ شدت پسند تنظیم دولت اسلامیہ کے خلاف قائم اتحاد میں اردن امریکہ کا قریبی اتحادی ہے۔ تاہم ابھی تک یہ واضح نہیں کہ ان مسلح افراد کا تعلق کس شدت پسند گروپ سے تھا۔
اور اب کھیلوں کی خبروں کا سنیے عبدالرشید شکور سے۔
آسٹریلیا نے پاکستان کو برسبن میں کھیلے گئے پہلے ڈے نائٹ ٹیسٹ میچ میں 39 رن سے شکست دے دی۔ 490 رنز کے ہدف کے تعاقب میں پاکستانی ٹیم نے دوسری اننگز میں شاندار بیٹنگ کا مظاہرہ کیا، لیکن اس کی مزاحمت پانچویں دن جیت کی کوشش میں تبدیل ہوتے ہوئے 450 رنز پر آ کر ختم ہو گئی۔ اسد شفیق نے شاندار اننگز کھیلتے ہوئے 137 رنز اسکور کیے۔ اسد شفیق اور یاسر شاہ کی ذمہ دارانہ بیٹنگ پاکستانی ٹیم کو جیت کے قریب لے آئی تھی، لیکن 449 کے مجموعی اسکور پر مچل اسٹارک اسد شفیق کو آؤٹ کر کے 71 رنز کی اہم شراکت توڑنے میں کامیاب ہو گئے۔ اسی اوور میں یاسر شاہ بھی 33 رنز بنا کر رن آؤٹ ہو گئے۔ مچل اسٹارک سب سے کامیاب بولر رہے، انہوں نے 119 رنز دے کر 4 وکٹیں حاصل کیں۔ اسد شفیق کو مین آف دا میچ قرار دیا گیا۔ پاکستانی ٹیم کے کپتان مصباح الحق کا کہنا ہے کہ انہیں اپنی ٹیم کی اس کارکردگی سے سیریز کے لیے نیا حوصلہ ملا ہے۔ ان کا کہنا ہے کہ آسٹریلیا میں بیٹنگ پاکستانی ٹیم کا بڑا مسئلہ رہی ہے، لیکن دوسری اننگز میں پاکستانی بیٹسمنوں نے جس شاندار کارکردگی کا مظاہرہ کیا اس سے ٹیم میں اعتماد پیدا ہوا ہے۔ آسٹریلوی کپتان اسٹیو اسمتھ نے تسلیم کیا ہے کہ جب پاکستانی ٹیم کو جیتنے کے لیے 60 رنز رہ گئے تھے تو اس وقت وہ خاصے پریشان تھے اور اپنے ورلڈ کلاس بالر سے توقع کر رہے تھے کہ وہ پارٹنرشپ توڑیں۔ بھارت اور انگلینڈ کے درمیان چنئی میں جاری پانچویں اور آخری ٹیسٹ میچ کے چوتھے دن بھارتی بیٹسمین کرن نائر نے ٹرپل سینچری اسکور کر ڈالی۔ وہ ٹرپل سینچری اسکور کرنے والے بھارت کے دوسرے بیٹسمین ہیں۔ اس سے پہلے وریندر سہواگ نے 2 ٹرپل سینچریاں اسکور کی تھیں۔ بھارت نے آج ٹیسٹ کرکٹ میں اپنا سب سے بڑا اسکور بھی بنایا۔ 769 رنز 7 کھلاڑی آؤٹ کے اسکور پر بھارتی کپتان وراٹ کوہلی نے اننگز ڈکلیئر کر دی۔ اس طرح بھارت کو 282 رنز کی برتری حاصل ہو گئی ہے۔ انگلش پریمیئر لیگ میں مینچسٹر سٹی نے آرسنل کو 2-1 سے ہرا دیا۔
اور اب موسم کا احوال سنیے ہماری ساتھی شمائلہ جعفری سے۔
آئندہ 24 گھنٹوں کے دوران ملک کے اکثر حصوں میں موسم سرد اور خشک رہے گا، جبکہ صوبہ پنجاب کے میدانی علاقوں، بالائی سندھ اور خیبر پختونخوا میں صبح اور شام کے اوقات میں دھند کا سلسلہ جاری رہے گا۔ گزشتہ 24 گھنٹوں کے دوران سب سے زیادہ سردی سکردو میں پڑی، جہاں کم سے کم درجہ حرارت منفی 10 ڈگری سینٹی گریڈ رہا، جبکہ ہنزا، گلگت، گوپس میں منفی 5، استور منفی 4 اور دیر اور کالام میں منفی 3 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔
آپ یہ خبریں بی بی سی اردو سروس سے سن رہے تھے۔